इल्म अमल का कारवां यसो, है पाक वतन के पास बायसो,
है इल्म अमल का कारवां यसो, है पाक वतन के पास बायसो।
औजु बिल्लाह मिन शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। तमाम तारीफें खुदा अज़्ज़ो जल के लिए कि जो मोहम्मद व आले मोहम्मद अलैहिस्सलाम जैसी हस्तियों का खालिक और मालिक है। हमारा दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद अलैहिस्सलाम पर कि ये वो हस्तियां हैं कि जो वजह तख्लीक कायनात हैं। और हमारा सलाम हो शुहदाए इस्लाम पर कि जिनके मुकद्दस खून ने हर दौर में शजरे इस्लाम की आबियारी की है। बरादरान बदर जनाब साकिब अकबर भाई, सैयद इम्तियाज रिज़वी भाई और दीगर जो हमारे इंतहाई मोहतरम सीनियर बरादरान यहाँ मौजूद हैं, काफ़ी सारे चेहरे मुझे नज़र आ रहे हैं। ये अलग बात है कि हम एक दूसरे के को काफ़ी देर के बाद देख रहे हैं, लेकिन बाहर हाल पहचानने की कोशिश भी हो रही है और चेहरे जब सामने आ रहे हैं तो कुछ यादें भी ताज़ा हो रही हैं। मेरा ख्याल है कि मैं अपना जो ये सफ़र होगा 90 की दहाई का, इन शेरों को देखने के बाद मुझे शायद थोड़ी सी आसानी हो जाएगी, मुझे काफ़ी सारी चीज़ें जो हैं वो याद आना शुरू हो गई हैं। ये दहाई जैसा कि इम्तियाज़ भाई ने जहाँ पे इख्तिताम किया, ये दहाई इमाम खुमैनी की रहलत, शहीद हुसैनी की शहादत का दाग लिए हुए थी। और जैसा कि अक्सर आईएसओ के जब हिस्ट्री के बारे में बात की जाती है तो इसको जब मुख्तलिफ अदवार में कैटेगराइज किया जाता है तो इस अंदाज से किया जाता है कि 1972 से लेकर इनकलाब इस्लामी के नमूदार होने वाला एक दौर है और दूसरा दौर जो है वो खुद इनकलाब इस्लामी के बाद से जो शुरू होता है और खुद शहीद हुसैनी और इमाम खुमैनी रिजवानुल्लाह उनकी रहलत तक ये एक दौर जाता है। यकीनन इमाम खुमैनी रिजवानुल्लाह अलैह ने पूरी मिल्लत इस्लामिया को बेदारी का जो पैगाम दिया, खुद नसारी का जो पैगाम दिया बिलअमूम और बिलखसूस मिल्लत तशय्यो के लिए एक बहुत ही खुला रास्ता जो है वो बना दिया। वो इस तरह के तशय्यो जो के अगर देखा जाए उस दौर के हवाले से, अगर ये कहा जाए कि इस्लाम के अंदर जो चेहरा था इस्लाम का वो आलम तशय्यो उसमें जो है वो फेड हुए हुए थे, यानी दूसरे नंबर पे या कह लें एक बरादरे बुजुर्ग और बरादरे कूचक वाला मामला नजर आता था कि इस्लाम की नुमाइंदगी जो है वो तशय्यो नहीं उस वक्त कर रही थी आलमी सतह पर अगर देखा जाए तो। लेकिन इमाम खुमैनी रिज़वानुल्लाह अलैह की मूवमेंट के नतीजे में सबसे बड़ा एज जो हमें हासिल हुआ वो ये था कि हम आइसोलेशन से निकलकर मेन स्ट्रीम में आ गए। बल्कि ये मैं कहने में फख्र महसूस करता हूं कि आलम इस्लाम का علمبرداری کا پرچم تشیعوں کے ہاتھ میں نظر آتا. آپ دیکھیں امام خمینی رضوان اللہ علیہ نے جب سلمان رشدی والا مسئلہ سامنے آیا تو کسی مصلحت کو بلائے سامنے نہیں لائے, کسی ہی مصلحت کا شکار نہیں ہوئے. اور جو عین ایک اسلامی رہبر کی جو خصوصیات ہوتی ہیں اس پر 100% پورا اترتے ہوئے انہوں نے ایک تاریخی فتویٰ صادر کیا سلمان رشدی کے قتل کا. آپ اندازہ نہیں لگا سکتے کہ جو اس وقت فیلڈ میں کام کرنے والے ہم لوگ ہوتے تھے, مسلمانوں کے اندر, طلبہ کے اندر اس فتوے کے بعد کتنا فخر محسوس کرتے تھے. اس کے بعد آپ دیکھتے ہیں کہ افغانستان کی موومنٹ, افغانستان میں جو ایک بدامنی والا معاملہ ہوا, روس کی وہاں مداخلت ہوئی, اس کے بعد پھر کمیونزم کا زوال نظر آنا شروع ہوا, سوویت یونین آہستہ آہستہ ٹوٹتا ہوا نظر آیا. تو اس وقت امام راحل رضوان اللہ علیہ گورباچوف کو تاریخی خط لکھا اور اس کو کہا کہ انسانیت کی اصل جو پیاس ہے اس کو بجھانے کا سامان انسانوں کے بنائے ہوئے نظاموں میں نہیں ہے بلکہ الہی نظام کے اندر موجود ہے. اور اس کو دعوت دی کہ اسلام کا مطالعہ کریں اور اسلام کے دامن میں آ جائیں, اسلام کی پناہ میں آ جائیں. اس کے بعد اگر آپ دیکھیں مسئلہ فلسطین, مسئلہ فلسطین اس کو کبھی عربوں کا مسئلہ بنا کے سائیڈ لائن کرنے کی کوشش کی گئی, کبھی علاقائی مسئلہ بنا کر اس کو سائیڈ لائن کرنے کی کوشش کی گئی, اور عالمی ادارے اس میں اسرائیل کی پشت پر کھڑے ہوئے نظر آتے ہیں. اس کے باوجود امام خمینی رضوان اللہ نے عالمی یوم القدس کا اعلان کیا. عالمی یوم القدس کے نتیجے میں اگر آپ درک کریں, اگر آپ محسوس کریں کہ آج بھی یوم القدس والے دن اٹھائے گئے قدم جو کہ اللہ تعالیٰ کے سب سے افضل ترین مہینے میں افضل ترین دن جمعہ اور پھر جمعہ آخری جمعہ, اب دیکھ لیں کہ اس میں خلوص کے ساتھ اس کے لیے جو آواز بلند کی جاتی ہے یقیناً اس کے اتنے اثرات ہیں کہ اب مسئلہ فلسطین مسئلہ عالم اسلام بن چکا ہے. فلسطینی جن کو دبایا جا رہا تھا آج اس قابل ہو گئے کہ وہ بڑی سے بڑی قربانی بھی دے کر ذلت گوارا کرنے کے لیے تیار نہیں ہیں. یہ ساری اچیومنٹس ہمارے ساتھ تھیں, ہمارے معاون تھیں, ہمارے لیے اس نے راستہ معین کر دیا تھا. لہذا اس کے ساتھ جب ہم آگے بڑھتے ہیں تو میں سمجھتا ہوں کہ تحریک جعفریہ کی صورت میں ایک پلیٹ فارم موجود تھا, اس سے پہلے تحریک جیسا کہ ذکر کیا گیا باقاعدہ سیاست میں آنے کا اعلان کر چکی تھی. جیسا کہ آپ سن چکے آئی ایس او نظریہ ولایت فقیہ کے ساتھ منسلک رہنے کا عہد کر چکی تھی، اور جیسے کہ شہید حسینی نے فرما دیا تھا کہ میں جب ان نوجوانوں میں آتا ہوں تو خود اپنی بیٹری چارج ہو جاتی میری، اور آئی ایس او نے پورے ملک کے اندر تحریک جعفریہ کے متعدد یونٹس جو ہیں وہ بنائے، ہر جگہ پہنچائی تحریک جعفریہ، اور اس سسٹم کو مضبوط کرنے کے لیے نمائندہ ولی فقیہ کے ساتھ پرخلوص تعاون کا سلسلہ جاری رکھا. جیسا کہ تھوڑا سا ٹائم کا بھی مسئلہ بتا رہے ہیں دوست، اب تھوڑا اوور ویو میں دینا چاہ رہا ہوں. بہت ساری چیزیں پائپ لائن میں ہوتی ہیں، لیکن وہ ایک وقت ہوتا ہے، ایک نیچرل ٹائم ہوتا ہے کہ وہ چیزیں میچور ہوتی ہیں. اس سے پہلے انڈکشن یا ڈیڈکشن کا ایک سسٹم ہوتا ہے، یعنی سوچ و بچار کا ایک عمل ہوتا ہے، مشاورت کا ایک عمل ہوتا ہے، فیصلہ سازی کا ایک پروسیس ہوتا ہے. اس دور میں سٹارٹ میں ہی جب ہم نے دیو سماج والی بلڈنگ جو ہے وہ چھوڑی، اور اس کے بعد ہم آصف بلاک میں ایک دفتر لے کر وہاں پہ آئی ایس او کا دفتر قائم کیا گیا، اور ان زمین ٹائم جگہ کی تلاش جاری رہی، تو اس کے بعد یہ مسلم ٹاؤن والی جگہ حاصل کی گئی. مسلم ٹاؤن والی جگہ جو ہے یہاں پہ شفٹنگ کے فوراً بعد، بلکہ آصف بلاک میں ہی جو دفتر ایک سال رہا کچھ پیریڈ کے لیے، تو اس میں ہی مستقل ادارہ جات جو ہیں ان کی ڈیولپمنٹ کا جو ہے وہ کام شروع ہو گیا. سب سے پہلے جب اس دفتر میں ہم شفٹ ہوئے تو باقاعدہ مرکزی دفتر کو ایک مرکزی سیکرٹریٹ، اس کے ساتھ ایک مرکز میں مرکزی دفتر، اسی مرکزی دفتر میں جو کہ اب تو ظاہر ہے ایک ماشاءاللہ ایک بہت ڈیولپ ہو چکا ہے، اس کی کافی ایک رینوویٹڈ قسم کی صورتحال سامنے ہے، لیکن ابتدا میں ہی جب اس دفتر میں ہم شفٹ ہوئے تو اس میں ہی ایک تربیتی سکول، یعنی اس کو ہم نے مستقل تربیتی سکول، مستقل تربیتی سکول کا مطلب یہی تھا کہ وہاں پہ مختلف اساتذہ مستقلاً موجود رہتے تھے، تنظیمی باب جو ہیں ان سے وقت پہ لیا جاتا تھا، تو مختلف ڈویژنز جو ہیں وہاں سے برادران آ کے وہاں پہ باقاعدہ ایک تربیتی پروگرامات میں شرکت کیا کرتے تھے. اس کے ساتھ ساتھ ہی فائنانس کے حوالے سے بھی ایک، جیسے امتیاز بھائی نے ذکر کیا، اس کو تھوڑا سا میں اگر آپ کے ذہن میں ہے تو ایڈ کرتا ہوں. امتیاز بھائی نے جملہ بولا تھا کہ ہم تحریک کو پیسے دینے والے تھے، ہم قیادت کی سپورٹ کرنے والے تھے. بالکل ایسے ہی تھا. آئی ایس او کا اپنا سسٹم اس قدر مضبوط تھا کہ خود اگر آپ اس دستور کو اٹھا کے دیکھیں، اپنا دستور پڑھیں، تو اس میں جو بھی یونٹ ڈویژن کلیکشن کرتے تھے اس میں سے ایک حصہ جو ہے وہ مرکز کو دیا جاتا تھا، اور یہ اتنا ہی ضروری ہوتا تھا کہ اس میں واقعاً کمی کوتاہی جو ہے نا اس کو جرم سمجھا جاتا تھا. یعنی مرکز کا حصہ پہنچانا لازمی ہے، ڈویژن کا حصہ پہنچانا لازمی ہے. ممبر شپ جو ہے اس کا پروسیس جو تھا وہ بڑا مضبوط تھا. ہمارے جتنے احباب دوست ڈویژنز میں کام کرتے رہے ہیں ان کو اندازہ ہوگا کہ ممبر شپ اور اس کی ممبر کی باقاعدہ رجسٹریشن کا ایک پورا سسٹم موجود ہوتا تھا، اس کا مرکز میں ریکارڈ ہوتا تھا، اور اس ممبر شپ کے حساب سے ہر یونٹ جو ہے وہ مرکز میں حصہ جمع کرایا کرتا تھا. جیسے امتیاز بھائی نے کہا کہ آڈٹ کا اتنا مضبوط سسٹم تھا، یہ چلتی رہی چیزیں، کہ ایک وقت عاملہ نے یہ طے کر دیا تھا कि जो भी यूनिट ऑडिट नहीं करवाएगा, उसके पास ऑडिट की रिपोर्ट नहीं होगी, वो मरकजी सदर के इंतखाब में हिस्सा नहीं ले सकेगा। और इसमें सख्ती से अमल किया जाता था और तमाम यूनिट्स और यूनिट सदूर डिविजन्स इस रिकॉर्ड को मेंटेन करना उनके फ़राइज़ अव्वलीन में शामिल रहता था। और इसी से मैं समझता हूँ कि मालियाती अगर कहीं करप्शन का कोई मसला आता था, यानी मिनिमाइज तकरीबन चीज़ें हो जाती थी, यानी उसका बहुत कम गुंजाइश रह जाती थी। तो ये जो मैंने बात की है कि तहरीक को या क़यादत को आईएसओ सपोर्ट करती थी, उसको आप देख सकते हैं कि एक बड़ी मारूफ हमारी शख्सियत सैयद एजाज अली शाह साहब मरहूम और मगफूर अल्लाह मकामहू, एक जाफरिया वेलफेयर फंड उन्होंने कायम किया, यानी तहरीक नुमाइंदा वली फकी की क्यादत में वो जाफरिया वेलफेयर फंड कायम हुआ। मैं इसमें एक पैगाम देना चाहता हूँ, इसलिए मैं थोड़ा सा हाईलाइट करना चाहता हूँ इस चीज़ को और आपकी तवज्जोहात चाहूँगा कि ये बड़ी ही बेसिक एक चीज़ है जिसको हम मद्देनजर रखें और इसको अपनी तंजीमी लाइफ में अडॉप्ट करें, आदि बनाएं इस चीज़ को। जाफरिया वेलफेयर फंड जब कायम ऐलान तो हो गया, लेकिन जब वो फील्ड में जाते थे तो उनको यही पैगाम मिलता था कि हम आईएसओ के डोनर हैं, हमारे पास तो आईएसओ का यूनिट ले गया है, आईएसओ डिवीजन ले गई है, आईएसओ मरकज ले गया है, हम इतना फलां काम में देते हैं, इतना फलां काम में करते हैं। तो बिल आखिर तहरीक की क्यादत मजबूर हुई कि हमारे साथ बैठे और उन्होंने कहा कि ये आप डोनर्स हमें दें सारे, तो हम डोनेशंस जो हैं वो इकट्ठे करेंगे और आपको जो है जो आपकी जो ज़रूरियात आप इस तरह करते हैं तो कलेक्शन करते हैं, आपका टाइम लगता है और सारा सिलसिला, तो इसमें फिर आपको हम उतना देते रहेंगे। ये प्रोसेस भी कुछ वक्त के लिए जब चला तो महसूस ये होने लगा कि आईएसओ अपने मुरब्बियान से, अपने मेहरबान अहबाब से कटती चली जा रही है, एक कम्युनिकेशन गैप आ रहा है। लिहाजा कुछ ही अरसे बाद हमने इस फैसले पर नजरसानी की और हमने कहा कि दरअसल लोगों के पास जाकर कलेक्शन करना ये खुद एक तरबियती अमल भी है और दूसरा ये है कि हमारे और हमारे मुरब्बियान के दरमियान हमारे गैप को जो है वो खत्म करता है, लिहाजा इसकी ज्यादा कीमत है कि हम दफ्तरों में बैठे रहें और हमारे पास जो है वो फंड्स आ जाएं और हम उनको जो है वो इस्तेमाल करें। ये हमने उस वक्त इस चीज को महसूस किया था कि इससे हम अवामी जो राबता है वो हमारा कमजोर हो जाएगा, लिहाजा इस चीज को हमने अबैंडन कर दिया। लिहाजा आज भी आईएसओ माशाल्लाह अभी भी यूनिट से लेकर डिवीजन से लेकर, मेरा ख्याल में सबसे मुश्किल काम डिवीजन में होता है और यूनिट का भी काम चल जाता है, मरकज के भी डोनर्स काफी हैं क्योंकि एरिया काफी है, डिवीजन को बहुत सारे चैलेंजेस होते हैं, लिहाजा डिवीजन जो है वो उनको ये फंड्स जो है ना वो कलेक्ट करने के लिए काफी मेहनत करनी पड़ती है। लिहाजा एक ऐसा सिस्टम जो बनाया जाए, यानी इसके लिए एक इदारा तो मौजूद है, यानी एक मालियाती इदारा मौजूद है, लेकिन अभी उसके अंदर इतनी फ़ालियत नहीं है, लेकिन इसका क्याम अमल में आ चुका है और यही रूह पीछे कार फरमा है कि आईएसओ के लिए एक अपना मालियाती निज़ाम होना चाहिए जिसके लिए वो अपने तरीक़ेकार के मुताबिक जो है वो कलेक्शन भी करे, जिसमें अपने डिवीजन को भी हिस्सा दे, मरकज को भी हिस्सा दे और अपने बाकी काम जो है वो करे। जिस तरह के आपने सुना कि आईएसओ ज़ाहिर इसका एक स्ट्रॉन्ग तरबीती सिस्टम रहा है, यानी शुरू में आप देखें हफ्तावार दुरूस का मामला होता था, लेकिन आहिस्ता आहिस्ता ये महसूस किया गया कि ये एक सिस्टम होना चाहिए और सिस्टम जो है उसको बनते बनते टाइम लगा। बिलाखिर 95 में जब इम्तियाज रिजवी साहब, साकिब भाई ये लोग वापस आए कुम से और इस्लामाबाद में अखुवत अकादमी का इन्होंने काम आगाज़ किया, تو آئی ایس او نے ان کے ساتھ مل کر ایک تربیتی سسٹم جو ہے وہ ڈیولپ کیا تھا، اس کا ایک خاکہ، ایک آؤٹ لے تیار کی تھی، لیکن بال وہ پھر نظر انداز ہوتا رہا، اور وہ بھی بعد میں اسی نائنٹیز کی ڈیکیڈ میں جو ہے 95 کے بعد وہ میٹیریلائز ہوا، اور بالآخر اس کی شکل جو ہے وہ ادارہ المہدی تربیت جو اس وقت موجود ہے وہاں تک پہنچ گئی، اور اس کے پہلے مسئول آغا احمد اقبال رضوی صاحب بنے، اور اب برادر اسد صاحب ہیں، مولانا اسد صاحب. تو یہ ایک تربیتی سسٹم جو ہے اس کو آئی ایس او نے مستقل بنیادوں پہ قائم کر دیا. اس کے علاوہ پبلیکیشن کا جو ادارہ ہے، پبلیکیشن کا ادارہ بھی اسی طرح بنا، اور اسی طرح آپ ایک اور بڑا کریڈیبل نام لے سکتے ہیں، بولڈ. یعنی بولڈ نے، یہ بھی ایک ہمارے پہلے جس طرح امتیاز بھائی نے ذکر کیا کہ مختلف یونیورسٹیز میں ان کی اپنی اپنی یونیورسٹیز کے اندر ایک اسکالرشپ اسکیمز کا سلسلہ تھا، لیکن اس کو آہستہ آہستہ سینٹرلائز بھی کیا گیا، اس کے وہ بھی اپنی جگہ پہ موجود ہے، لیکن اس کو ایک مرکزی سطح پہ اس کی ایک بہتر شکل جو ہے وہ سامنے آئی، اور اب آپ دیکھتے رہے ہیں کہ وہ بولڈ کی شکل میں ایک بہت اچھا ادارہ ہے، بہت بہترین انداز سے کام کر رہے ہیں ہمارے دوست، اور اس میں ایک اسکالرشپس کے حوالے سے جتنے بھی ہمارے امامیہ برادران جو مختلف تعلیمی اداروں میں اپنی تعلیمی قابلیت کی بنیاد پر آتے ہیں تو ان کو سپورٹ کرنے کی کوشش کی جاتی ہے، تو بولڈ کا قیام بھی اس دور میں عمل میں آیا. 95 میں آپ دیکھ سکتے ہیں کہ ایک اور بہت بڑا سانحہ رونما ہو گیا. وہاں پہ آپ دیکھ سکتے ہیں کہ ہمارے محبوب، اور میں سمجھتا ہوں میں ایک جملہ کہنے میں کبھی آر محسوس نہیں کرتا، وہ یہ ہے کہ یہ شہید نقوی کے لیے بہت بڑا اعزاز نہیں ہے کہ وہ آئی ایس او میں فعالیت کی سارا سلسلہ کیا، میں سمجھتا ہوں کہ یہ آئی ایس او کے لیے قابل فخر ہے کہ ان کے حصے میں ڈاکٹر محمد علی نقوی آئے. لہذا تو وہ ایک اعزاز شخصیت، ان کا صدمہ، اور اس کے بعد پھر آپ دیکھ سکتے ہیں کہ مختلف بحران ضرور رہے، لیکن جیسے کہ پہلے بھی ذکر ہوتا رہا ہے کہ دراصل ہماری سب کی جو بقا ہے شروع دن سے آئی ایس او کی، میں سمجھتا ہوں بقا کا راز یہ ہے کہ ہم الحمدللہ عقیدہ مہدویت رکھتے ہیں، ہمارا امام زندہ ہے، ہمارا امام ہر وقت موجود ہے، ہمارا امام ہر وقت ہماری رہنمائی کے لیے موجود ہے، اور یہ جو خلوص کے ساتھ جو کام بھی کیا جاتا ہے امام زمانہ علیہ الصلوۃ والسلام، اس میں ہمارے لیے آسانیاں پیدا کرتے ہیں، ہماری مدد کرتے ہیں. کئی دوست اس چیز کے شاہد ہیں کہ تعداد امام زمانہ علیہ الصلوۃ والسلام کو محسوس کیا ہے. لہذا جو اگر مستقبل کی بات، جیسے کہ آغا صاحب نے کہہ دیا کہ اختتام ہو گیا ہے، تو مستقبل کی بات یہی ہے کہ عقیدہ مہدویت جو ہے اس کے ساتھ اپنی وابستگی کو، عملی وابستگی کو مضبوط کیا جائے گا، اور انشاءاللہ العزیز آئی ایس او 50 کیا میں سمجھتا ہوں کہ انقلاب امام زمانہ علیہ الصلوۃ والسلام تک موجود رہے گی، اور ان کے ہراول دست میں انشاءاللہ شامل ہوگی. بہت شکریہ.